लौ न केही गरौं।
2030-32 सालतिरको कुरा हो। काठमाडौँमा नेपाली काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन हुन लागेको रहेछ, एकदम गोप्य तरिकाले। त्यसका निम्ति पीएल सिंह म कहाँ चन्दा माग्न आइपुगी। गोप्य तरिकाबाट, त्यो पनि तत्कालीन कानून विपरीत आयोजना गरिने भएको हुँदा सो कार्यक्रमका लागि मैले चन्दा दिन मानिनँ। हे, तिमी पनि असाध्यै कातर रहेछौ। चन्दा दिन नमानेपछि पीएल सिंहले नेवारी भाषामा मलाई गाली गरे। म कानून मान्ने एउटा उद्यमी मात्र हुँ, कातर होइन। मैले प्रमाणित गर्न पीएल सिंहलाई भने, ल सक्छौ भने तिमी एउटा काम गर, म चाहिने जति पैसा दिन्छु। जिज्ञासु भन्दै पीएल सिंहले सोधे, के काम हो त्यस्तो? मैले उनलाई एउटा प्रस्ताव दिँदै भने, गणेशमान सिंहको एउटा भिडियो फिल्म बनाऊ, बिहान उठेदेखि राति सुत्ने बेलासम्म गणेशमानका सबै गतिविधि र दिनचर्याको फिल्म खिच्ने। फेरि मैले थपेँ, होइन भने गणेशमानलाई भावी नेपाली पुस्ताले नचिन्ने भयो। ल सक्छौ, मेरो अन्तस्करणमा नेपालको भावी पुस्ताले वीर गणेशमान को हुन् भनेर नचिन्लान् कि भन्ने ठुलो चिन्ता थियो त्यसबेला। पञ्चायतकालमा गणेशमानलाई नेपालीले झन्डै झन्डै बिर्सिसकेका थिए। राणाकालमा शासकहरूको बोलीबाट गोली निस्कने बेलामा, ए चन्द्रे तेरो बाउला हान भन्न सक्ने वीर नेपाली अहिले कहाँ पाउनु? पञ्चायतकालमा तारिफ गर्न सजिलो, गाली गर्न गाह्रो। तर आजकल गाली गर्न सजिलो, तारिफ गर्न गाह्रो, कस्तो विडम्बना। मलाई अहिलेसम्म याद छ, पञ्चायतकालमा दूतावासहरूमा आयोजना गर्ने चियापान कार्यक्रमहरूमा गणेशमान सिंह कहिलेकाहीँ कमिज सुरुवाल लगाएर लौरू टेक्दै खुरुखुरु आउँथे। उनीसँग कसैले बोल्न सक्दैनथ्यो। तर पनि 5 फुट 3 इन्चका गणेशमानका अघि सबै नेताहरू बामपुड्के जस्तै देखिन्थे। जतिसुकै भिडभाड भए पनि गणेशमानको अगाडि बाटो आफै खुल्थ्यो। सयौँको भिडमा श्याम वर्णका गणेशमान सूर्य जस्तै चम्किन्थे त्यसबेला पनि। तर ठीक उल्टो, प्रजातन्त्र पश्चात एकताका सिंहदरबार अगाडिको प्राङ्गणमा आयोजना गरिएको एउटा रात्रिभोजमा पञ्चायतकालका एक पूर्व प्रधानमन्त्री मेरो समीपमा बस्दा पनि मैले उनलाई ठम्म्याउनै सकिनँ। पछि फायरप्लेसको आगोको रापमा जब मैले उनलाई देखेँ, उनी त अँध्यारोमा लाटो कोसेरो जस्तो लुखरुक्क परि बसिराखेका थिए। भिडियो भर्खर भर्खर मात्र बजारमा आएको थियो त्यसबेला। 2-4 जनासँग मात्र भिडियो क्यामेरा थियो। सायद त्यसैले होला पीएलले मेरो प्रस्ताव अनुरूप गणेशमान सिंहको भिडियो फिल्म बनाउन सकेनन्। हुन त पीएल राजनीतिक तारतम्य मिलाउन असाध्यै माहिर मानिन्छन्। काठमाडौँ नगरपालिकाको मेयरमा चुनिना साथ पीएलले मेरो घरमै आएर, ल तिमी मलाई के सहयोग गर्न सक्छौ गर भने, उनले आफ्नै पाराको अङ्ग्रेजीमा भनेका थिए, डोन्ट गिभ मी योर लिप सर्भिस, आई निड योर सलिड सर्भिस। पीएलको त्यो आफ्नै पाराको आत्मीयताले मेरो मनलाई छोयो। कसरी मद्दत गर्ने पुरानो मित्र पीएललाई, त्यो विचारले मेरो मनलाई व्यस्त बनायो। पीएल हुरी जस्तै कोठाभित्र पसे र आफ्नै तालको अङ्ग्रेजी बोल्दै बरसातको भेल जस्तै बाहिर गए। म एक्लै कोठामा बसेर पीएललाई मद्दत गर्ने तौर तरिकाबारे सोच्न थालेँ। कोठामा एक्लै थिएँ, आँखा चिम्ले, फेरि खोले, फेरि चिम्ले। यही क्रममा मैले एउटा गजबको कुरा अनुभूति गरेँ। भन्छन् आँखा नभएको मान्छे अन्धो हुन्छ, बत्ती नभएपछि अँध्यारो हुन्छ। तर त्यो पूर्ण सत्य रहेनछ। वास्तवमा आँखाबाट त धेरै कम पो देखिने रहेछ। त्यसबेला अनायास मैले अनुभव गरेँ, कोठामा पस्दा मेरो आँखाले अन्दाजी 300 वर्ग फिटको दृश्य मात्र देख्न सक्थे, तर आँखा चिम्लिना साथ मैले सारा संसारलाई हेर्न सकेँ। मनकामना, स्वयम्भू, पोखरा, अमेरिका, साराका सारा मेरो आँखा अगाडि झल्किन थाले। तर जब मैले आँखा खोले, अकस्मात मेरो दृष्टि कोठाको 4 दिवारमा मात्र सीमित हुन पुग्यो। अँध्यारो, उज्यालो र बत्तीको सम्बन्ध पनि त्यस्तै रहेछ। यसको स्पष्ट अनुभव मैले आसामको मनास स्याङ्चुरीमा बामपुड्के बदल हेर्न जाँदा गरेको थिएँ। दिनभरि जङ्गल घुमेर आएपछि राति फरेस्ट गेस्ट हाउसको बरन्डामा बसेर बियर पिइरहेको थिएँ। अँध्यारो रातमा अबेरसम्म एक्लै ठाउँमा बसिराखेको हुँदा मेरो आँखाले अँध्यारोमा पनि वरिपरिको वातावरण प्रष्ट देखिराखेको थियो। आकाशमा टल्केका ताराहरू, टाढा टाढा गाउँका लालटिनका प्रकाश, रुखका झाङहरू, फाटका फाट घाँसे बगर त्यो अन्धकारमा स्पष्ट देखिन्थ्यो। त्यही बेला अकस्मात वनपालेले पेट्रोम्याक्स बालेर बरन्डाको दलिनमा झुन्ड्याइदियो। पेट्रोम्याक्सको त्यो उज्यालोमा सम्पूर्ण ताराहरू, रुखका झाङहरू र घाँसका ढड्डीहरू झ्याप्पै ओझेल भएर गए। कस्तो गजब! एउटा बत्तीले 10 फिटसम्म त उज्यालो बनायो, तर त्यस पश्चात सारा दृश्य अन्धकार भए। कसरी बत्तीले उज्यालोको सट्टा अन्धकार पनि ल्याउन सक्दो रहेछ, आश्चर्य लाग्यो मलाई। 2 घन्टासम्म म रमाइरहेको अँध्यारोभित्रको उज्यालो हराउँदा मलाई नरमाइलो लाग्यो। अनि बरन्डाबाट पेट्रोम्याक्स हटाउन लगाएर फेरि अन्धकारको उज्यालोमा रमाउन थाले। आँखा चिम्लिएर कल्पनाको सागरमा डुबेपछि र अँध्यारो संसारको उज्यालो वातावरणमा रमाएपछि जुन अलौकिक आनन्द आउँछ, न त आँखा खोलेर त्यो अनुभव गर्न सकिन्छ न हजार वाटको बत्ती मुनि बसेर। आज पनि त्यस्तै भयो। मकै भुटे जस्तो पिएल सिंहका कुरा सुनेपछि उनलाई मद्दत गर्न कोठाको अँध्यारोमा उपायहरू खोजिराखेको थिएँ। आँखा चिम्लेर अँध्यारो कोठामा बसी विचार गर्दा गर्दै मलाई लाग्यो, समस्या चाहे घरायसी होस्, चाहे सामाजिक वा राजनीतिक नै किन नहोस्, त्यसलाई अवश्य हल गर्न सकिन्छ। जब म कुनै सोचमा चिन्तनमा निमग्न रहन्छु, त्यस बेला हातको बुढी औँला र माझी औँलाले दुई आँखा बीचको नाक समात्दै निधारको माझको आधा इन्चभन्दा सानो ठाउँमा दोस्रो औँलाले रगडिरहन्छु। मलाई लाग्छ शरीरको त्यो सानो भाग हाम्रो सोच विचार र चिन्तनको केन्द्रबिन्दु हो। त्यही कारणले होला हामी त्यहाँ सधैँ टिका लगाउँछौँ। त्यो आधा इन्चीभन्दा सानो भाग सोचको अथाह गहिराई भएको सागर हो। त्यहाँ औँलाले घोटेर विचार गर्यो भने अल्लादिनको जादुमय चिरागबाट मिल्ने चमत्कार जस्तै अनगिन्ती चमत्कारिक कुराहरू भेट्न सकिन्छ। सलाईको सानो काँटीमा आगो अन्तर्निहित हुन्छ, तर बट्टाको मसलामा नगोटी आगो निस्कँदैन। क्याल्कुलेटर मेसिनमा जस्तो हाम्रो त्यो निधारको महत्त्वपूर्ण अङ्गमा टकटकाउँदै विचार गर्न थाल्ने हो भने सोचका विभिन्न उपायहरू खोतल्न सकिन्छ। पिएल इमान्दार र मेहनती राजनीतिक कार्यकर्ता हुन्। मलाई लाग्छ 2046 सालको चाक्सीबारीको ऐतिहासिक राजनीतिक भेलामा पनि सायद पिएल सिंहको हार हुरे सहभागिता नभइदिएको भए त्यो सम्भव हुँदैन थियो होला। तर उनीसँग सम्भवतः केही परिकल्पनाहरूको कमी छ र विकासका अवधारणाहरूलाई उनी त्यति राम्ररी बुझ्न सक्दैनन्। सायद यही कारणले होला प्रजातन्त्र आगमन पश्चात उनी अन्यलमा परे। पिएल इमान्दार राजनीतिक कार्यकर्ता भएको हुँदा राम्रा सल्लाह र सुझावहरू दिइयो भने सायद उनले थुप्रो काम गर्न गराउन सक्छन् भन्ने मलाई विश्वास थियो। त्यसै अनुरूप मैले मेयरका हैसियतले काठमाडौँ नगरपालिकासित भएको आर्थिक स्रोत र जनशक्तिलाई परिचालन गरेर तत्कालीन मध्यकालीन र दीर्घकालीन तरिकाले के काम गर्न सकिन्छ भनेर एउटा खाका तयार पारे। ती सुझावहरू नितान्त व्यक्तिगत मात्र भए भने बढी प्रभावकारी नहोलान् भनेर मैले नेपाल सम्पदा सङ्घ र होटेल सङ्घ नेपालको संयुक्त आयोजनामा लौ न केही गरौँ शीर्षकबाट 101 सुझावहरू सङ्कलन गरे र ती खाकाहरूलाई दुईटै संस्थाबाट पारित गराई काठमाडौँ नगरपालिकामा पेश गरे। पिएलले नै भनेर मैले काठमाडौँ नगरपालिकाका लागि अवैतनिक रूपले तयार गरिदिएको 101 मुदे लौ न केही गरौँको प्रस्तावना उनलाई दिँदा म अत्यन्त आशावादी भएको थिएँ। तर दुई महिनासम्म पनि पिएलले त्यो पुस्तिका पढेकै रहेनछन्। मैले बारम्बार उनलाई प्रस्ताव र सुझावहरू कस्तो लाग्यो भनेर सोध्न खोजेको थिएँ। एक त उनको टेलिफोनमा सम्पर्क नै हुँदैन थियो। कहिलेकाहीँ पार्टीमा भेट भइहाल्यो भने पनि अँ ठिक छ राम्रै छ भन्थे, तर मलाई थाहा थियो उनले त्यो पढेकै थिएनन्। मनलाई कुनै पनि साँचोमा ढाल्न सकिँदो रहेछ। एक दिन प्रदीप गिरी, डाक्टर दामोदर पोखरेल, डाक्टर ध्रुव शर्मा र म चितवनको नारायणी नदी पारीको रमणीय गैँडाकोटमा बसेर आफू प्रधानमन्त्री भएको भए के गर्छु भन्ने लागेको छ भन्दै रमाइलो छलफल गरिरहेका थियौँ। राजनीतिक वार्तालापकै क्रममा मैले प्रदीप गिरीको निजी अवधारणा र परिकल्पनाहरू जान्न खोजेँ। त्यसका लागि मैले एउटा खेल रचेँ। एसएलसी परीक्षामा निबन्ध लेखे जस्तै यदि म प्रधानमन्त्री भएको भए के गर्थेँ भन्ने विषयमा हामीले 16 बुँदे प्राथमिकता तयार गरौँ, मैले प्रस्ताव राखेँ। ड्रिङ्कले अलिअलि हामी सबैलाई तताइसकेको थियो। म दुई पेगभन्दा बढी कहिले खाँदिनँ, तैपनि अलि बढी खाएको नाटक गर्न थालेँ। आखिर मैले प्रदीप गिरीलाई उक्साउनु थियो। म भन्दै थिएँ, प्रदीपजी तपाईँका सरकार विरोधी कुराहरू त धेरै सुन्यौँ, अब यो कुरालाई छाडौँ, तपाईँ प्रधानमन्त्री भएको भए के गर्न सक्नुहुन्थ्यो ल भन्नुहोस्। डाक्टर ध्रुव शर्मालाई त अलिअलि ड्रिङ्कले लागिसकेको थियो। ल म भन्छु भन्दा भन्दै उहाँले 4-5 कुरा पनि भन्न सक्नु भएन। त्यसपछि प्रदीप गिरीको पालो आयो। उहाँले आफ्नो एजेन्डा नै भन्न चाहनु भएन। मैले मेरो पासोबाट उहाँलाई उम्कनै दिइनँ। उहाँको पछि लागेर एउटै मात्र कुरा समातेँ, होइन प्रदीपजी तपाईँको अरू कुरा धेरै सुने, अब भन्नुहोस् तपाईँ प्रधानमन्त्री भए के गर्नुहुन्छ। म यस्ता हाइपोथेसिसका कुराहरू गर्न चाहन्न, हाँसेर उहाँले भन्नुभयो। अनि मैले भने त्यसो भए म भनौँ त। सबैले ल ल भन्नुहोस् न भने मैले उहाँहरूलाई वचनबद्ध गराएँ र भने हेर्नुहोस् मेरो एउटा कमजोरी छ, मलाई बिचमा नटोक्नुहोस् र मैले बोल्ने बेला मेरो आँखामा हेरिदिनुहोस्। कसैले मेरो आँखामा आँखा जुदाएन भने म कुरा गर्नै सक्दिनँ, त्यसलाई अन्यथा नमान्नु होला। त्यसपछि उनीहरूको आँखामा हेर्दै मैले 20-25 वटा मेरो अवधारणाका कुराहरू सुनाए। रमाइलो वातावरणले हो वा प्रदीप गिरीको उपस्थितिले बनेको बौद्धिक परिवेशको प्रभावले हो, मैले सोच्दै नसोचेका कुराहरू मेरो मुखबाट खर्र आए। सबैले एक शब्द नबोली एक चित्त भएर सुनिरहनु भयो। बीचबीचमा डाक्टर ध्रुव शर्मा चुलबुल भई यताउता हिँडे तापनि उहाँले मेरै कुरा सुनिराख्नु भएको हुन्थ्यो। राति 11 बजी हामी सबै सुत्न गयौँ। त्यो रात मलाई निन्द्रे लागेन। म प्रधानमन्त्री भएको भए के गर्नेछु भनेर जे जस्ता कुरा मैले प्रदीप गिरी ध्रुव शर्मालाई भने, वास्तवमा ती कुरा निकै मननयोग्य जस्तो लाग्यो। कुरा गर्दा गर्दै एकैचोटि त्यति धेरै परिकल्पनाहरू मेरो मनमा कसरी आए ठम्याउनै सकिनँ। भोलिपल्ट भएपछि सायद बिर्सिन्छ भनेर मैले छलफलमा जे जे कुराहरू उठाएको थिएँ ती राति सबै कुराहरू डायरीमा लेखेँ। डायरीमा मैले लेखेको थिएँ म प्रधानमन्त्री भएको भए यी यी कुराहरू गर्थेँ। 1, म प्रधानमन्त्री हुनासाथ एउटा विज्ञप्ति निकाल्छु, त्यसमा लेखेको हुनेछ म आइन्दा कुनै पनि समारोहमा भाग लिन्न, कुनै पनि दिवाभोजमा जाँदिनँ, यदि दाइजो दिनुपर्ने भोजमा बोलाएको छ भने मेरो पिएलाई पठाउँछु, तर जुन बेलासम्म म प्रधानमन्त्री हुन्छु त्यस बेलासम्म भोज भतेरमा जान्न। 2, समारोह सम्मेलन उद्घाटन कार्यशाला गोष्ठी आदिका लागि एउटा प्रवक्ता एवं समारोह मन्त्री बनाएर पठाउनेछु। सरकारी नीतिका कुराहरू उसले गर्नेछ, तर सो समारोहमा अन्य मन्त्री र सचिवहरूलाई भाग लिन प्रतिबन्ध लगाउनेछु। 3, राजधानी राष्ट्रको दिमाग हो, दिमागलाई नियन्त्रण नगरिकन अरू यन्त्र चल्न सक्दैनन्। राजधानीको बौद्धिक शक्तिलाई विश्वासमा नलिइकन प्रधानमन्त्रीले अरू काम गर्न सक्दैन, तसर्थ 1 वर्षभित्रै तुरुन्तै प्रतिफल देखिने कामहरू सम्बन्धित विभाग वा नगरपालिका अन्तर्गत गराएर राजधानीको स्वरूप परिवर्तन गर्न खोज्छु। त्यस्ता काममा जनताले प्रत्यक्ष देख्ने गरी आफ्नो सहभागिता जनाउनेछु। 4, 50,000 रुपियाँ तलब दिएर राम्रो बोल्न सक्ने लेख्न सक्ने आकर्षक व्यक्तित्व भएको एकजना हाइली क्वालिफाइड सेक्रेटरी राख्छु। मेरो समय व्यवस्थापन गर्न, जनसम्पर्क राख्न र मेरा निर्देशनहरू अनुगमन गर्न र त्यो सेक्रेटरी गैर राजनीतिक मानिस हुनेछ। 5, मेरो निवास स्थानमा एउटा सूचना पार्टी झुन्ड्याउँथे। म कसैको निजी स्वार्थका कुरा सुन्दिनँ, आफ्नो स्वार्थका कुरा गर्ने हो भने म कहाँ नआउनु भन्ने लेखिएको हुन्थ्यो त्यो पार्टीमा। 6, बिहान 1 घन्टा मात्र म बाहिरका मान्छेसित भेट्छु, अर्को 1 घन्टा म एक्लै अफिसमा बस्छु, दिनभरिको खाका तयार पार्छु, कसलाई के गराउनु पर्ने के भन्नुपर्ने हो त्यो टेलिफोनबाट बिहानै गर्छु र गराउँछु। 7, बिहान 6 बजे उठेर अरू मानिस म कहाँ आउनुभन्दा पहिले नै प्रतिपक्षी दलका नेता आफ्नै पार्टीका नेताको घरमा 1-1 कप चिनी नभएको कालो चिया खान जान्थे। 8, आफूले गर्न खोजेको र प्रतिपक्षले यसो यसो गर्नुपर्छ भनेका केही कामहरू गरिदिएर विरोधीको मन र इज्जत जित्न खोज्थे। 9, सिंहदरबार जाने बेला इलेक्ट्रिक सफा टेम्पोमा झन्डा फरफराएर जान्छु र सरकार प्रदूषणप्रति चिन्तित छ भन्ने सन्देश दिन्छु। 10, सिंहदरबार वा कहीँ जाँदा बाटोमा कसैले विज्ञापनको पोस्टरहरू टाँसिरहेको देखेँ भने मेरो झन्डावाल टेम्पो सडकको साइडमा रोक्छु, गाडीबाट ओर्लन्छु अनि भित्तामा पोस्टर टाँस्ने त्यो व्यक्तिलाई रोक्छु र आफैले 10 सेकेन्ड समय दिई पोस्टर निकाल्छु। त्यति गर्दा गर्दै त्यहाँ मानिसहरू झुम्मिनेछन्, आइन्दा त्यो केटाले त्यसरी पोस्टर कहिले टाँस्दैन। त्यहाँ भेला भएका सबैले ओहो क्या प्रधानमन्त्री रहेछ, आफैले आएर भित्ता सफा गरेछ भन्नेछन्। त्यो कुरा 1 कान 2 कान मैदान हुनेछ, संसार जगतले पनि प्रधानमन्त्रीको कार्यप्रति प्रशंसा गर्नेछ। जनताको आस्था नजितिकन प्रधानमन्त्री बन्न सकिँदैन। 11, प्रधानमन्त्री कार्यालयमा पुग्नासाथ आफ्नो पिएलाई अघि बाटोमा कुन कम्पनीले पोस्टर टाँसेको थियो त्यो कम्पनीको मान्छेलाई टेलिफोनबाट गाली गर्न लगाउँछु र चेतावनी दिन लगाउँछु, आइन्दा त्यो कम्पनीको पोस्टर सार्वजनिक ठाउँमा टाँसिएको देखियो भने सजाय हुनेछ। प्रधानमन्त्री कार्यालयबाट त्यस्तो फोन आयो भने कम्पनीको साउले भविष्यमा जथाभावी पोस्टर टाँसेर सहरलाई फोहोर गर्ने आँट गर्दैनन्। यो काम गर्न मलाई हप्ताको 10 सेकेन्ड पनि लाग्दैन। 12, 10 बजेदेखि 2 बजेसम्म म सरकारी र मन्त्री परिषदका कामहरू मात्र गर्थेँ र निर्णय लिन्थेँ। 13, 2 बजेदेखि 3 बजेसम्म सम्बन्धित सचिवहरूलाई भेट्थेँ। सचिव भेट्ने क्रममा मेरो कार्यालयमा घन्टौँसम्म चाकडी बजाएर कुरेर बस्ने सचिवलाई म हकारेर पठाउँथेँ। 14 मेरो निवास स्थानमा कहिले पनि कुनै पनि कमिसन एजेन्ट तथा विवादास्पद व्यक्तिलाई भित्र छिर्नै दिन्थिन। 15 समूहमा भेट्न आउनेहरूलाई सबभन्दा पहिले सम्बन्धित मन्त्रालयमा पठाउँछु, त्यहाँबाट चित्त बुझेन भने मात्र उनीहरू म कहाँ आउन दिनेछु, तर कुरा गर्ने बेला म सम्बन्धित मन्त्री र सचिवलाई पनि राख्छु। 16 प्रधानमन्त्री हुनासाथ एकचोटिका लागि मात्र भनेर म प्रधानमन्त्री बन्छु, ताकि ममा दोस्रो चोटि प्रधानमन्त्री बन्ने लालसाले अरूलाई खुसी पार्ने काम नहोस् र म राजनीतिक कार्यकर्ताहरूको खेलौना बन्नु नपरोस्। 17 एकचोटि प्रधानमन्त्री भइसकेपछि पार्टी र जनताले मलाई फेरि प्रधानमन्त्री बन भनेपछि मात्र त्यो पद ग्रहण गर्नेछु भनेर विज्ञप्ति निकाल्थे। 18 म हप्ताको एक दिन परिवारका साथ बिदा मनाउन जान्छु, दिमागलाई आराम दिन्छु, मनलाई शीतल पार्छु, आँखा चिम्लेर दिमागको ढोका खोल्छु, विकासका अवधारणा र राजनीतिक गतिविधिलाई सम्हाल्ने तौर तरिका खोज्छु, तर निर्णय गर्दा आत्माले जे भन्छ त्यही गर्छु। 19 काठमाडौँमा ट्याक्सी र सरकारी गाडी बाहेक सम्पूर्ण निजी गाडीहरूलाई जोर बिजोरको हिसाबबाट चलाउने नियम बनाउँछु। 20 हप्ताको एक दिन मात्र बिदा दिन्छु, शनिबार र आइतबार विभिन्न कार्यालयहरूलाई पालै पालो गरी बिदाको व्यवस्था गर्छु। 21 ट्राफिक समस्याको व्यवस्थापन गर्न सरकारी र गैर सरकारी कार्यालयहरूको अफिस खोल्ने र बन्द हुने समय तालिकामा फरक पार्छु। 22 सम्बन्धित मन्त्री सचिवलाई कुनै सम्मेलनमा भाग लिन जानु पर्यो भने गोष्ठीको सुरुदेखि अन्त्यसम्म नबसिकन आफ्नो भन्नुपर्ने कुरा वा भाषण खुरुक्क सिद्ध्याएर सुरुक्क आफ्नो कार्यालयमा फर्कने कडा आदेश दिन्छु। 23 महिनाको एकचोटि सम्पूर्ण मन्त्रीहरूलाई बोलाएर प्रधानमन्त्री निवासमा म र मेरी श्रीमती आफैले पस्केर संस्थागत विकासका लागि दाल भात खुवाउँथे। 24 तीन महिनाको एकचोटि विपक्षी पार्टी तथा आफ्नै पार्टीका केन्द्रीय सदस्यहरूलाई बोलाएर राजनीतिक तारतम्य मिलाउन दाल भात खुवाउँथे। 25 प्रधानमन्त्री निवासमा म कहिले विदेशी रक्सी सर्भ गर्नै दिन्न, जे खुवाए पनि नेपालमै उम्रेको र नेपालमै बनाएको पेय वा खाद्य पदार्थ मात्रै खुवाउँछु। 26 ट्युसन राख्नु परे पनि म मेरा छोराछोरीलाई सरकारी स्कुलमै पढाउँछु। 27 महिनाको तीनचोटि म भन्सार अस्पताल विश्वविद्यालय जस्ता संवेदनशील कार्यालयहरूको आकस्मिक निरीक्षण गर्न जान्छु, भलाकुसारी गर्छु। निरीक्षणका क्रममा यदि कार्यालयमा राखेका टेबलहरू फोहोर छन् भने एउटा कपडा लिएर आफै पुछिदिन्छु, र जुन अधिकृतको त्यो टेबल हो त्यो अधिकृतलाई आत्मग्लानीको अनुभूति गराउँछु। यो कुरा अड्डाभरि फैलनेछ र आफू बस्ने टेबल सफा राख्नुपर्छ भन्ने एउटा संस्कृतिको विकास हुनेछ। 28 महिनाको एकचोटि टेलिभिजन र रेडियोमा जनतालाई आफ्नो भन्नुपर्ने सबै कुरा दिल खोलेर इमान्दारीपूर्वक भन्छु, र हरेक महिना आफूले के गर्न सकिन्छ कमसेकम 10-12 भए पनि यो विकासका कामहरू गर्छु भनेर प्रतिज्ञा गर्छु। र अर्को महिनाको मेरो भाषणमा मैले प्रतिज्ञा गरेका कामहरूको प्रगति प्रतिवेदन जनता समक्ष राख्छु, र गर्न सकिनँ भने जनतासँग क्षमा माग्छु। 29 एकचोटि जनताले मलाई प्रधानमन्त्रीको रूपमा स्वीकार गरेपछि मलाई कोहीसित पनि डराउनु पर्ने आवश्यकता पर्दैन, न त म विपक्षीसित डराउनु पर्ने हुन्छ, न त म आफ्नै पार्टीसित। रेललाई एकचोटि लिगमा राख्न सकियो भने राज्यको रेल चलाउन गाह्रो हुँदैन, झुट बोलेर राजनीतिक कार्यकर्ता बन्न सकिन्छ, मन्त्री र प्रधानमन्त्री बन्न सकिँदैन। के गर्ने, मन न ठहर्यो, कसले छेक्ने यसलाई, कहिले मेयर भएर सोध्छ, कहिले प्रधानमन्त्री भएर। यो देशको नाजुक अवस्था हेर्दा कहिले त राष्ट्रकै निर्णायक भए के गरौँला भन्ने सोच पनि आउँछ। केही समय अघि जे गरे पनि नहुने राजनीतिक अवस्थालाई हेर्दा मनमा दिक्क लागेर मैले पनि एउटा 7 बुँदे रोड म्याप तयार गरेको थिएँ। मेरो त्यो रोड म्यापबारे मेरा मित्रहरू भैरव विशाल, आदित्यमान श्रेष्ठ र राजेन्द्र बहादुर श्रेष्ठसित पनि कुरा गरेको थिएँ। उहाँहरूलाई मेरा अवधारणाहरू राम्रै लागे, तर मैले त्यसलाई प्रचार गर्ने आँटै आएन। म एक जिम्मेवार नागरिक मात्र होइन, जिम्मेवार अभिभावक र जिम्मेवार उद्यमी पनि भएको हुँदा मनमा जे आयो त्यो बोल्ने छुट छैन मलाई। एउटा उद्यमीलाई संवेदनशील सिसाको घरमा बस्नुपर्ने बाध्यता छ। उसलाई रिस गर्नेले एउटा सानो अत्तो थापेर पनि दुःख दिन सक्छ र कसैले ढुङ्गा फ्याँकेर पनि त्यो ऐनाको घरलाई फुटाइदिन सक्छ। मनले त भन्न मन लाग्छ, 2,40,00,000 जनतालाई भोग दिएर न कुनै सिद्धान्त अप्नाउन सकिन्छ, न त कुनै संस्थालाई बचाउनै सकिन्छ। राष्ट्रको अहम मुद्दा कुनै दार्शनिक सिद्धान्त वा संस्थालाई बचाउने होइन, देशको शान्ति हो, जनताको बाँच्न पाउने अधिकार हो। तर के गर्ने, बोल्न पाएँ भनेर जे पनि बोल्न सक्दो रहेनछ एउटा व्यापारीले, एउटा उद्यमीले, एउटा अभिभावकले। कहिलेकाहीँ नाङ्गो भएर बाँच्नु पनि बडो फाइदाजनक हुँदो रहेछ। कल्पनाको यो लहरलाई यहीँ रोकौँ अब, होइन भने म ईश्वर भएको भए के गर्थेँ भन्ने कल्पना पनि आउला।